أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي نور قلوب العارفين بنور معرفته وأثبت فؤاد أنبيائه وأوليائه بقصص الأنبياء والمرسلين وأكمل إيمان المسلمين والمؤمنين بولاية علي أمير المؤمنين عليه السلام. والصلاة والسلام والتحية والكرام على أفضل الموجودات العبد المؤيد والرسول المسدد المصطفى الأمجد المحمود الأحمد أعني أبا القاسم محمد. وعلى روحه ونفسه وسهره ووسيه سيد الأتقياء والأصفياء مولى الموالي إمام المتقين علي بن أبي طالب. وعلى أوصيائه لا سيما بقية الله في الأرذين روحي وأرواح العالمين لتراب مقدمه الفداء واللعنة الدائمة على أعدائه مجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله الحكيم في كتابه الكريم، بسم الله الرحمن الرحيم: والعصر إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. صدق الله العلي العظيم. عزیزان گرامی، اسلام و انسانیت کے عنوان سے آپ حضرات کی خدمت میں یہ سلسلہ مجالس جاری ہے، اور اس سلسلے کی آج ساتویں مجلس ہے، 6 محرم. عزیزان گرامی، قرآن کے روح سے انسان مختلف مراحل سے گزرتا ہے، اور هو الذی خلقکم من تراب ثم من نطفة ثم من علقة ثم یخرجکم طفلا. وہ مٹی سے انسان کو خلق کرتا ہے، مختلف مراحل ہیں. بطن مادر میں بھی جب ایک بچہ ہوتا ہے تو وہ سنتا بھی ہے، اور وہ تمام چیزیں اس پہ جو ماں دیکھ رہی ہوتی اثر کرتی ہیں. اس لیے اہل بیت علیہم السلام نے کہا ہے کہ ہمیشہ اپنے آپ کو پاک اور خالص خیالوں میں رکھو. با ایمان ماں باپ ہی کی اولاد پہ ایمان کا اثر زیادہ ہوتا ہے، اور ہمیشہ ائمہ علیہ السلام نے کہا ہے کہ اگر تم میں ایمان ہے تو تمہارے ماں باپ کی تربیت کا بہت گہرا اثر ہے. خداوند متعال کا بہت فضل و کرم ہے کہ آج اتنے ماننے والے ہیں. امیر المومنین نے بہت سی احادیث اس موضوع پہ کہی ہیں. جب ایک بچہ پیدا ہوتا ہے، نہج البلاغہ میں آپ فرماتے ہیں کہ 3 حق ہیں اس بچے کے ماں باپ پہ. ماں باپ کے حق تو وہ جب جوان ہوگا، بالغ ہوگا، تو اس وقت ادا کرے گا. ماں باپ کے حقوق بہت زیادہ ہیں، اتنے زیادہ ہیں کہ اگر ماں باپ اپنے حق معاف نہ کریں تو اولاد کی بخشش نہیں ہو سکتی. لیکن اولاد کے حق کیا ہیں؟ ماں باپ کے حقوق تو بہرحال موضوع رہا کرتا ہے. اولاد کا مولا فرماتے ہیں نہج البلاغہ میں 3 حق ہیں. ایک نومولود بچے کے اپنے ماں باپ پہ 3 حق ہیں. اَن يُحَسِّنَ اسْمَهُ، سب سے پہلا حق یہ ہے اس بچے کا کہ اس بچے کو ایک اچھا نام ضرور دو. جب نام رکھو تو اہل بیت کے ناموں پہ نام رکھو، ایک اچھا نام دو بچے کو. ایسا نہ کرو کہ ماڈرنائز کرنے کے لیے نہ جانے کیسے کیسے نام ماں باپ انتخاب کر لیتے ہیں. کہ نہیں، نام رکھو تو پاک اچھا نام رکھو، پاک ہستیوں پہ نام رکھو. دوسرا کام کیا کرو؟ مولا فرماتے ہیں اَن يُعَلِّمَهُ الْقُرْآن، اس کو قرآن پڑھنا ضرور سکھانا. اور تیسرا کام یہ ضرور کرنا یو ادبہو اس کو ادب ضرور سکھانا جہاں پہ بھی جائے گا ماں باپ کے کردار کی عکاسی اولاد کرتی ہے تو بچے جہاں جائیں گے ماں باپ کے کردار کی عکاسی کریں گے اس کو ادب ضرور سکھانا با ادب بنانا حضرات ہم ان اہل بیت کے ماننے والے ہیں جنہوں نے انسانوں کو انسان بنایا ہے اگر آج انسانیت ہے تو اہل بیت کا صدقہ ہے کہ انسانیت واقعی ہے حضرات سنا سنا واقعی مجھے صرف اشارہ کرنا ہے جب امام حسن حسین دونوں معصوم ہستیاں ہیں امام ہیں حجت خدا ہیں یہ بنتے نہیں ہیں یہ آتے ہی ایسے ہیں یہ ایسا نہیں ہو سکتا کہ کوئی انسان آج سے ترقی شروع کرے محنت کرے تو کل امام بن جائے گا ایک ہزار رکعت کوئی آدمی شروع کر دے گا تو حضرت علی بن جائے گا نہیں ہزار رکعت پڑھ بھی لے کوئی آدمی تب بھی کوئی علی نہیں بن سکتا علی علی ہے علی آتے ہی علی ہے تو اب بارہ امام اللہ نے بھیجے ہیں اس نے انتخاب کیے ہیں تو حضرات اب کیا ہے توجہ مجھ میں کی میرے ساتھ تو اب کیا ہے امام حسن حسین دونوں تین اور چار برس کے ہیں متوجہ ہیں کہ ایک آدمی کا وضو غلط ہے دیکھیں ادب کیسا ہے کہ امام سکھا رہے ہیں کہ بچوں کو اتنا مؤدب بنا دو اگر کسی کی تصحیح بھی کریں تو کس ادب سے کریں معصوم ہوتے ہوئے علم لدنی کا مالک ہوتے ہوئے کسی بزرگ کی تصحیح کر رہے ہیں تو اس پیارے انداز سے کہ وہاں عصمت کے درجے سے کسی طرح سے کم نہیں ہوتے کس پیارے انداز سے ادب کی اس کی تصحیح کرتے ہیں اس کا وضو غلط ہے دیکھ لیتے ہیں بزرگ کا وضو صحیح نہیں ہے ایک بوڑھا آدمی ہے بزرگ ہے صحابی رسول ہے وضو صحیح کرنا نہیں آتا تو کیا کہتے ہیں امام حسن مجتبیٰ اپنے بھائی سے کہا بھیا دیکھو اس کا وضو صحیح نہیں ہے آؤ ہم دونوں مل کے اس کے وضو کی تصحیح کر دیتے ہیں آؤ اس کا وضو صحیح کر دیں تو اب کیا کرتے ہیں امام حسن مجتبیٰ کہتے ہیں کہ اے شیخ شیخ کہتے ہیں بزرگ کو محترم کو کہ اے شیخ اے محترم آدمی میں کہتا ہوں میرا وضو صحیح ہے میرا بھائی کہتا ہے کہ اس کا وضو صحیح ہے آپ ذرا ہم دونوں کے وضو کو دیکھ کے بتائیں کس کا وضو صحیح ہے دیکھیں عصمت کا درجہ ہے نا بچپنے میں بھی جھوٹ کی گنجائش نہیں ہے کیونکہ معصوم ہے تو یہ نہیں کہتے کہ میں کہتا ہوں اس کا وضو غلط ہے وہ کہتا ہے میرا وضو غلط ہے اگر یہ کہتے تو جھوٹ ہوتا ہے اور جھوٹ عصمت کے منافی ہے کبھی بھی معصوم کسی بھی طریقے سے کوئی جھوٹ نہیں کہہ سکتا یہ نہیں کہا کہ میں کہتا ہوں اس کا وضو غلط ہے یہ کہتا ہے میرا وضو غلط ہے کہا نہیں میں کہتا ہوں میرا وضو صحیح ہے یہ کہتا ہے اس کا وضو صحیح ہے آپ دیکھ کے بتائیں ہم میں سے کس کا وضو صحیح ہے امام حسن مجتبیٰ نے بہترین بالکل صحیح وضو بجا لائے اس کے بعد امام حسین سے کہا کہ بھیا آپ وضو کیجئے تو امام حسین نے بھی بالکل صحیح وضو کیا پھر اس بزرگ سے پوچھا کہ بتائیے کس کا وضو صحیح ہے تو مسکرانے لگے کہا آپ دونوں کا وضو صحیح ہے وضو تو میرا غلط ہے غور فرمائے زیدان کرامی کتنا پیارا انداز ہے دیکھیں بچپنا ہے لیکن کیونکہ معصوم ہے اس عصمت کے تقاضے کو پورا کر رہے ہیں انسان کو انسانیت سمجھا رہے ہیں کہ دیکھو ہم ایک بزرگ آدمی کا بھی وضو صحیح کرتے ہیں تو یہ نہیں کہتے میں امام ہوں تمہارا وضو غلط ہے کہا نہیں میں کہتا ہوں میرا وضو صحیح ہے میرا بھائی کہتا ہے اس کا وضو صحیح ہے آپ بتائیے کس کا وضو صحیح ہے دونوں کا صحیح وضو دیکھنے کے بعد اس نے کہا مجھے معلوم ہو گیا آپ دونوں کا تو وضو صحیح ہے میرا ہی وضو غلط ہے اس کو وضو سکھایا بھی تو اتنے پیارے انداز سے کہ سیکھنے کا دل کرنے لگا اگر ایک مسئلہ انسان جانتا ہو دوسرے کو اس طرح سے نہ سکھائے کہ اسے محسوس ہو مجھ میں کوئی کمی ہے مجھ میں کوئی چیز کم رہ گئی ہے یہ عصمت کا درجہ ہے کہ اس پیارے انداز سے کہ اپنے سے اس کو کم اور اس کو یہ محسوس نہیں کرواتے کہ تمہیں کچھ نہیں آتا نہیں اسے کہا کہ نہیں بتائیے حضرت یہ پیارا انداز ہے تو آپ اس انداز سے سکھا رہے ہیں معصوم فرماتے ہیں تین برس تک ایک بچہ اس مرحلے میں آ جاتا ہے کہ جہاں اس کا شعور ڈیولپ ہونے لگتا ہے اس میں شعور پیدا ہوتا ہے اب وہ اچھے اور برے کی تمیز پیدا کرتا ہے کہ جیسے وہ شعور آ گیا اب اس شعور کو کسی بھی طریقے سے سپریس مت کرو اس کو گھٹاؤ مت اس کو کمزور مت کرو اللہ نے ہر بچے کو فطرت اسلام پہ پیدا کیا ہے اس کے اندر اچھائی پائی جاتی ہے اللہ کی فطرت کیسی ہے تخلق باخلاق اللہ وہ اخلاق پیدا کرو انسان سچا پیدا ہوتا ہے ایسا ایسا معاشرہ یا اس کے بزرگ اس کو جھوٹ کی طرف لے جاتے ہیں تو اب سچائی بہت بڑی نعمت ہے توجہ مجھ میں کی میرے ساتھ جب آپ پہلی مرتبہ کسی بچے کو خدا نہ خواستہ کہیں نا کہ ذرا ٹیلی فون اٹھاؤ پوچھو کون ہے کہہ دو میں گھر پہ نہیں ہوں تو بچہ کیا کہتا ہے کہتا ہے میرے بابا کہہ رہے ہیں وہ گھر پہ نہیں ہے کیونکہ بچے کو جھوٹ بولنا نہیں آتا تربیت ہو رہا ہے نا اب اس کو ابتدا میں جھوٹ بولنے میں دقت محسوس ہوگی غلطیاں کرے گا آہستہ آہستہ اس کو عادت ڈال دیں گے تو حضرات بچے سچے پیدا ہوتے ہیں انہیں سچا ہی رہنے دیجیے معصوم فرماتے ہیں کہ ہر انسان فطرت اسلام پہ پیدا ہوتا ہے اللہ جو فطرت دے کے بھیجتا ہے اللہ کبھی بھی اس کے اندر برائی نہیں ڈالتا توحید کا عقیدہ پہلے سے موجود ہوتا ہے معاشرہ اسے توحید سے دور کرتا ہے اس کے اندر ایک ہدایت کی طلب پائی جاتی ہے، وہ کسی نبوت اور امامت کے اندر اپنے اندر پاتا ہے کہ ہاں کوئی نبی ہونا چاہیے، کوئی امام ہونا چاہیے، کوئی ہادی ہونا چاہیے، ہمیشہ اس کے اندر وہ تگو دو ہوتی ہے کہ میں علم حاصل کروں، ترقی کروں، کمال۔ اب کیا کرتا ہے بچہ؟ بچہ سوالات زیادہ کرتا ہے، بات باتیں پوچھتا ہے، یہ کیوں ہوتا ہے، لوگ مرتے کیوں ہیں، آندھیاں کیوں آتی ہیں، بارشیں کیوں ہوتی ہیں، ماں باپ کو جواب نہیں آتا تو کیا کہتے ہیں؟ تم سوال بہت کرتے ہو۔ آہستہ آہستہ اس کی اس سیکھنے کی طلب کو کمزور بناتے چلے جاتے ہیں۔ پیغمبر فرماتے ہیں کہ بچوں کو جتنے وہ سوالات کریں ان کی حوصلہ افزائی کرو۔ آج ایک نوبل پرائز ونر ہے، اسے سوال کیا گیا، تمہیں نوبل پرائز کیسے ملا، علم اتنا حاصل کیسے کیا؟ کہ ہر روز میرے بابا مجھ سے سوال کرتے تھے، آج نیا کیا سیکھا ہے؟ کہ میں مجبور ہوتا تھا کچھ نہ کچھ نیا سیکھوں تاکہ جا کے جواب دے سکوں۔ حضرات یہی امیر المومنین کا فرمان ہے کہ مومن کے دو دن برابر نہیں ہونے چاہیے، آج کل سے بہتر ہونا چاہیے۔ اگر ہر انسان یہ سوچ لے کہ میرا آج کل سے بہتر ہو تو ہر مومن ویسا ہوگا جیسا ایک نوبل پرائز ونر ہو۔ ہر آدمی میں، ہر مرد میں، ہر مومن میں، ہر مومنہ میں یہ صلاحیت ہوگی ہر روز اس کا آج کل سے بہتر ہو۔ مولا فرماتے ہیں کہ آج ہمیشہ کل سے بہتر ہو، ہر روز کچھ نہ کچھ نیا سیکھو۔ تو اس کنجکاوی کو، اس سیکھنے کی صلاحیت کو کبھی گھٹاؤ مت، بچوں کے اندر اس صلاحیت کو اور پروان چڑھاؤ، وہ سیکھتے رہیں، ہر روز سیکھیں۔ ہر روز 365 دن اگر ایک بچہ ہر روز نئی چیز سیکھے گا وہ ترقی کرتا چلا جائے گا۔ امام علی ابن ابی طالب علیہ السلام فرماتے ہیں یہ حدیث، جب بھی میں پڑھتا ہوں تو یقین مانیے اپنی کوتاہیوں کا احساس ہوتا ہے۔ مولا فرماتے ہیں ایک مومن ایمان کے اگلے درجے میں تب تک داخل نہیں ہو سکتا جب تک کہ جس درجے میں وہ خود تھا اور اس سے جو پچھلے درجے میں تھے اس درجے میں اپنے سے پچھلے درجے والوں کو لے آئے۔ جب تک کہ پچھلے درجے والوں کو اپنے درجے میں نہیں لائے گا تب تک اگلے درجے میں نہیں جا سکے گا۔ پتہ نہیں میں بات کو پہنچا سکا ہوں یا نہیں، پتہ نہیں سمجھا پایا ہوں یا نہیں۔ مولا فرماتے ہیں جب تک کہ ایمان کے اپنے سے نچلے درجے والوں کو اس درجے میں نہ لے آؤ جہاں پہ ہو تب تک اگلے درجے میں نہیں جا سکتے۔ اللہ اسی کو عطا کرتا ہے جو دوسروں کو اپنے سے بہتر بنانے کی کوشش کرتا ہے، جب تک کہ دوسروں کو ترقی نہ دے۔ مولا کیسے تھے؟ مولا ہر ایک کے اندر ایمان تقسیم کرتے جاتے تھے۔ حضرات ایمان ایک ایسی طاقت ہے، جہاں جائیں ایمان کی طاقت کو ساتھ لے کے جائیے۔ جناب ابو ذر کا کیسا مزاج تھا؟ ابو ذر غفاری صحابی رسول ہیں، بہت جلیل القدر صحابی ہیں۔ خود پیغمبر اسلام نے فرمایا کہ میرے صحابہ میں سب سے سچے صحابی کا نام ابو ذر غفاری ہے، نہ آسمان نے سایہ کیا نہ زمین نے اٹھایا، اتنا سچا صحابی جتنا کہ ابو ذر غفاری، اتنے سچے صحابہ میں، اہل بیت کے بعد صحابہ کا درجہ ہے اور ان میں سب سے سچے صحابی ہیں حضرت ابو ذر غفاری۔ کیا مزاج تھا جناب ابو ذر کا؟ عزیزانِ گرامی جناب ابو ذر کا یہ مزاج تھا، جہاں جاتے تھے دیکھتے تھے تھوڑے سے لوگ جمع ہیں، فوراً کہتے تھے ایھا الناس، اے لوگوں، میں نے اپنی آنکھوں سے دیکھا، کانوں سے سنا کہ میدان غدیر خم میں رسول خدا نے اعلان کیا کہ من کنت مولا فہذا علی مولا۔ اور فرمائے عزیزانِ گرامی، یعنی جہاں پہ موقع ملتا ہے فوراً سچائی کو پہنچاتے ہیں، جہاں موقع ملتا ہے حقیقت کو لوگوں پہ واضح کرتے ہیں، جہاں موقع ملتا ہے ایمان کو تقسیم کرتے چلے جاتے ہیں۔ ایمان چراغ کی طرح سے ہوتا ہے، چراغ سے چراغ جلاتے چلے جائیے۔ مولا فرماتے ہیں کہ المؤمن کالماء، مومن پانی کی طرح سے ہوتا ہے۔ مثال دیئے پانی، فقہ میں علماء نے بحث کی، پانی بھی پانچ طرح کے ہوتے ہیں، آب جاری ہوتا ہے، آب کر ہوتا ہے، بارش کا پانی ہوتا ہے، آب قلیل ہوتا ہے، کنویں کا پانی ہوتا ہے۔ میں نے جلدی جلدی مسئلہ پیش کر دیا، مجھے فقہی درس نہیں دینا۔ معصوم فرماتے ہیں مومن پانی کی طرح سے ہوتا ہے۔ حضرت پانی کی سب سے بڑی خصوصیت یہ ہے، جوس ہے، دودھ ہے، نہ جانے کتنے اور لیکوڈز ہیں، کتنے اور مشروبات ہیں، لیکن کسی بھی چیز کے اندر، سب چیزیں پاک ہوں تو آپ پی سکتے ہیں، پاک ہوتی ہیں لیکن پاک کرتی نہیں۔ پانی کی سب سے بڑی خصوصیت یہ ہے کہ وہ طاہر بھی ہوتا ہے، مطہر بھی ہوتا ہے، خود پاک ہوتا ہے اور دوسری چیزوں کو بھی پاک کرتا ہے۔ پتہ نہیں میں واضح کر سکا یا نہیں، پانی پاک بھی ہوتا ہے اور دوسری چیزوں کو بھی پاک کرتا ہے۔ اگر میرے ہاتھ پہ خون لگ جائے، مجھے پاک کرنا ہو تو میں پانی ڈالوں گا، خون بہ کے اتر جائے گا، میرا ہاتھ پاک ہو جائے گا۔ حضرات پانی خود پاک ہے، چیزوں کو پاک کرتا ہے۔ پتہ نہیں میں واضح کر سکا ہوں یا نہیں۔ حضرات مولا فرماتے ہیں مومن پانی کی طرح سے ہے، خود بھی پاک ہے، جہاں جہاں جائے گا سب کو پاک کرتا چلا جائے گا۔ क्या चीज पाक करती है? ईमान इंसान को पाक करता है, ईमान। ईमान मोमिन पानी की तरह से जहां जाएगा, अब कुछ उसकी कैफियत मुख्तलिफ होती हैं, कोई मोमिन आब कलील की तरह से, थोड़े से पानी की तरह से। आब कलील के अंदर यह होती है खुद पाक है, पाक भी करता है, लेकिन जैसे ही नजासत छू जाए, थोड़ी सी भी नजासत गिर जाए तो फौरन नजिस हो जाता है। कुछ ऐसे होते हैं बहुत जल्दी अगर गलत सोबत में बैठे तो फौरन आलूदा हो जाते हैं, लेकिन कुछ आब कुर की तरह से होते हैं, जब तक कि नजासत रंग बू या जायकों को ना बदले तब तक उनकी मिजाज को कोई फर्क नहीं पड़ता। हजरात मोमिन की मुख्तलिफ सिफात हैं, कुछ आब जारी की तरह से होते हैं, जितनी मर्जी नजासत उनके पास से गुजर जाए इतने कवि होते हैं, इतने मजबूत होते हैं, दरिया की तरह से होते हैं, जहां से बहते हुए जाएंगे ईमान को साथ लेके जाएंगे। गौर फरमाइए जाने गिरामी, मोमिन के अंदर क्या सिफात होनी चाहिए। अब एक बच्चा 3 बरस से 4 बरस का होगा, 7 बरस तक हो जाएगा, मौला फरमाते हैं कि 3 मरहले बहुत अहम हैं। पहले 7 साल अपने बच्चे को सरदार समझो। सरदार का मतलब यह नहीं है कि उसे अदब ना सिखाओ, तादीब ना करो, डांटो मत, नहीं, ये सब चीजें जरूरी हैं ताकि बच्चे के अंदर अदब पैदा हो जाए, लेकिन उससे काम मत करवाओ, नौकरी मत करवाओ, कोई ऐसी खिदमत मत लो, क्योंकि पहले 7 साल सरदार है, अगले 7 साल गुलाम, यानी वो तरबियत का अहम तरीन मरहला होता है। 7 साल, कौन से 7 साल? 7 साल से 14 साल तक का मरहला। अब उस दौरान बच्चों को, बच्चियों को क्या करो, तवज्जो समझ में कि मेरे साथ, अगले 7 साल के मरहले में अमीरुल मोमिनीन की हदीस है 21 साल तक का मौला ने आपको एक पूरा का पूरा बरनामा दिया है, एक प्रोग्राम दिया है कैसे करना चाहिए। कहा पहले 7 साल अपना सरदार समझो, अगले 7 साल उसे गुलाम समझो। कैसे? कहा कि सख्ती करो, बच्चियों को 7 साल से पर्दे की आदत डालो, बच्चों को नमाज की आदत डालो। कहा क्यों? क्या? क्योंकि अभी वो बहुत ही कच्ची उम्र के हैं, बहुत पाक हैं, जो आदत डाल दोगे वो उनकी आदत सानिया बन जाएगी। का इतने पाक होते हैं जो आदत डाल दोगे। का 7 से लेकर 14 तक जितनी आदतें दे सकते हो, इल्म हासिल करने की आदत है, सच्चाई की आदत है, इबादत की आदत है, पर्दे की आदत है, का जितनी आदतें दे सकते हो 7 से 14 की उम्र में दे दो, क्योंकि इस दौरान पुख्ता हो रहे हैं, वो इस तरह से पुख्ता हो कि हमारी विलायत के ईमान के साथ पुख्ता बनते चले जा। अदबु औलाद को विलायत अली, रसूल खुदा फरमाते हैं अपनी औलाद को अली इब्ने अबी तालिब की विलायत का अदब सिखाओ, का उसी 7 साल के मरहले के अंदर वो बहुत कामयाब हो जाएंगे। का फिर अगले 7 साल का 14 से 21 का वो तुम्हारा दोस्त है, उसको अपना दोस्त समझो, मशवरा लो, तरबियत करो कि अब तुम एक नौजवान बन रहे हो, मुआशरे में रहने वाले हो, बार बार मशवरा लो, अगर मशवरा गलत दे तो फिर उसकी तस्हीह करो। अब उसको एक पुख्ता मर्द बनाने के लिए, खातून बनाने के लिए तुम उसकी तरबियत करो, उससे मशवरा ले लेके दोस्ताना अंदाज से 21 साल के मरहले में पहुंचा दो। क्या फिर मौला 21 के बाद क्या होगा? क्या औलाद को छोड़ दें? क्या नहीं, उसके बाद अब वो तुम्हारे हाथ में नहीं है। 21 साल के बाद अगर वो तुम्हें अपना आका समझे तो आका बन चुका, अगर गुलाम समझे तो गुलाम बन चुका, अगर दोस्त समझे तो दोस्त बन चुका। का जो बनना था बन चुका, उससे पहले जो कुछ कर सकते थे कर चुके हो। हमारे यहां कब होश आता है? जब वो उस मरहले से गुजर चुका होता है। सबसे जो अहम चीज है हजरात, ये आपको अपने मां और बाप के साथ अज़ादारी में बैठना याद है कि कब मां उंगली पकड़ के लेके गई अज़ादारी में? वो आदत, वो किस तरह से अदब, जनाब सय्यदा जनाब फातिमा तो ज़हरा सलामुल्लाह अलैहा मोहम्मद व आले मोहम्मद वाजिल फर्ज क्या करती थी? हर बच्चे से सवाल करती थी, जो बच्चा आता था ना खेलता हुआ, अगर आ गया, कहा कि बच्चों क्या सीखा? मेरे बाबा ने अभी हदीस बयान की मस्जिद नबवी में। अब हर बच्चा बीबी से जायजा लेने के लिए, इनाम लेने के लिए पैगंबर इस्लाम की हदीस को याद करता था कि रसूल खुदा ने क्या फरमाया। कहा बीबी आज आपके बाबा ने यह फरमाया है, आज ये फरमाया है। बच्चे अहादीस याद करने लगे। उन बच्चों को बचपने से हदीस याद करने का जज्बा जनाब फातिमतु जहरा ने सिखाया। और फरमाया अपने सिखाने के में, जब जाएं बच्चों से पूछे आज मजलिस में क्या सीखा, मजलिस में क्या सुन के आए हो, अगर वो फजाइल सुने तो पूछो फजाइल में क्या सुना, आयत सुनी तो आयत कौन सी सुनी, बच्चों का हाफजा बहुत तेज होता है, अगर मसायब सुने किसके मसायब सुने, हर चीज सवाल करें। बच्चों को सीखने की जो आदत है बचपने से, मजलिस में सबसे बड़ा मेंबर है। हजरत किसी भी यूनिवर्सिटी में चले जाएं, मैं एक जुमले को पेश करना चाहता हूं, किसी भी सिखाने वाली यूनिवर्सिटी में चले जाइए, वहां पर हर मरहले में सिखाने वाला फर्द मुख्तलिफ होता है। स्कूलों में चले जाएं, कॉलेज में चले जाएं, हर जगह पे कुछ शरायत होती हैं, इतना पढ़े हुए होगे तो फिर इस क्लास में आ सकते हो। लेकिन मेंबर हुसैनी में आने के लिए कोई शर्त नहीं है। यहां दो साल का बच्चा भी आ सकता है, 90 साल का बुजुर्ग भी आ सकता है, जो भी आएगा हुसैन के मेंबर के सदके में कुछ ना कुछ जरूर लेके जाएगा। अज़ीज़ाने किराम आपने गौर फरमाया, ये मेंबर सबसे बड़ा इंस्टीट्यूशन है और ये पूरा इंस्टीट्यूशन जो है जनाबे जैनब कुबरा जनाबे मोहम्मद सज्जाद ने दिया। इतना बड़ा मीडियम किसी के पास नहीं है, पूरी दुनिया में किसी के पास सीखने और सिखलाने का इतना बड़ा मीडियम नहीं है। यहां पर तफसीर भी बयान होती है, हदीस भी बयान होती है, तारीख भी, फजाइल भी, मसाइल, हर चीज का बयान होता है। आज पूरी दुनिया में इससे बड़ा मीडियम नहीं है। अज़ीज़ाने किरामी, हमारे आइम्मा फरमाते हैं, कहा कि मुख्तलिफ मराहिल हैं जिंदगी के। मैंने बचपने के मुताले कुछ पेश किया, अब आए जरा कुछ जवानी से मुताले, क्योंकि इंसान मुख्तलिफ मराहिल से गुजरता है। अज़ीज़ाने किरामी सुनना चाह रहे हैं सब लोग मेरे साथ? मैं मजमे से कनेक्ट रहना चाहता हूं, इसलिए मैं सवाल जरूर करता हूं, उसका बुरा मत महसूस कीजिएगा। मैं चाहता हूं कि हर फर्द मेरे भाइयों की तरह मेरे साथ चलता रहे। हम किन आइम्मा के मानने वाले हैं? वो कहते हैं मुख्तलिफ मराहिल हैं, जवानी का मरहला। मौला ने कहा कि देखो दोस्त जरूर बनाओ, सबसे अहम चीज जिंदगी में दोस्ती है, और एक अच्छा दोस्त जिंदगी का माहसल है। जिंदगी की सबसे बड़ी तुम्हारी जो हुसूल है, हासिल करदा चीज है, वो अच्छी दोस्ती है। आज मगरबी मुआशरे का सबसे बड़ा हम पे अलमिया यह है कि मगरब में रहने वालों को यह नहीं पता होता कि मेरे हमसाए में कौन है, क्लास में कौन है, साथ बैठते हैं, साथ रहते हैं, किसी को कोई नाम पूछने वाला भी नहीं होता, किसी को कुछ नहीं मालूम होता। मासूम फरमाते नहीं, हमसाए से राबता रखो, नाम भी पूछो। कुछ बातें तल्ख कहूंगा लेकिन सुन के जाइएगा हजरात। आप मुआशरे में रह रहे हैं, हर मुआशरे में रहने वाला हर फर्द जिम्मेदार है। कल कोई ये शिकवा ना करे, परवरदिगारा मैं अहले बैत को नहीं जानता था। अगर आप में से कोई भी किसी हमसाए में रहता है और आपने अहले बैत का तारुफ नहीं करवाया, तो वो कह सकता है परवरदिगारा मुझे इसने तारुफ नहीं करवाया था। मैंने जनाबे बुजुर्ग की मिसाल पेश की है, हर फर्द पे जिम्मेदारी है कि अपने हमसाए को कम अज कम ये बताएं कि हम किन अहले बैत के मानने वाले हैं। आप हर हमसाया जानता हो, आपको देख के सवाल करे किन अहले बैत के मानने वाले। एक जुमला कहूंगा हजरात, जहां पे जाए हर फर्द से कहें हम अहले बैत के मानने वाले हैं। का कौन से फिक्र को मानते हैं? का फिक्र अहले बैत को। तफसीर किससे लेते हो? अहले बैत से। हदीस किससे लेते हो? अहले बैत से। तारीख किससे लेते हो? अहले बैत से। जिंदगी किससे समझते हो? अहले बैत से। इतना आपकी जबान पे लफ्ज अहले बैत आए कि आपकी जबान का विरद बन जाए, हर आदमी सवाल करे ये अहले बैत हैं कौन, हम भी जानना चाहते हैं। अज़ीज़ाने गिरामी, हम इतना उनका तज़किरा करें कि हर आदमी सवाल करे कि मैं उनका मानने वाला बनना चाहता हूं। हजरत अमीर उमैन फरमाते हैं, कहा कि जब दोस्त बनाने लगो तो चार शरायत तलाश करना। कभी झूठे से दोस्ती मत करना, झूठा शराब की मानिंद होता है। शराब समझते हैं ना, एक मेरा जब रेगिस्तान में सफर करें ना, तो रेत पे दूर से बाज का महसूस होता है जैसे पानी खड़ा हुआ, उसे शराब कहते हैं। सीन रे अलिफ बे शराब। मौला फरमाते हैं झूठा शराब की मानिंद होता है, झूठे से दोस्ती मत करना, क्योंकि वो चीज तुम्हें दिखाएगा जो नहीं है और जो होगी वो नहीं दिखाएगा। का झूठे से दोस्ती मत करना। का मौला और किसे दोस्ती ना करें? का दूसरे बुजदिल से दोस्ती मत करना, जब तुम्हें सबसे ज्यादा जरूरत होगी उस वक्त तुम्हारा साथ छोड़ देगा। का तीसरे किसी और दोस्ती ना करें? का बेवकूफ से दोस्ती मत करना। चौथे का बकील से दोस्ती मत करना, बकील जो सिर्फ अपने ऊपर खर्च करना जानता हो, दूसरों पर खर्च करना ना जानता हो। हजरात जवानी के मराहिल के मुतालिक आइम्मा ने कितने दर्श दिए हैं। अब अगर आप दोस्त ऐसा तलाश कर रहे हैं तो फिर अपने अंदर भी ये सिफात पैदा कीजिए ताकि दूसरे भी आपकी दोस्ती को अपनाना चाहे। हर आदमी आपकी दोस्ती करना चाहे, सच्चाई हो, शुजात हो, सखावत हो और अक्ल का इस्तेमाल सही। अकल धोखादही का नाम नहीं है, अकल है सही इस्तेमाल करना अकल का, यानी इंसान اللہ کی بندگی کرے، لوگوں کو اللہ سے قریب کرے، یہ بندگی ہے۔ عزیزان گرامی، کیا چیز ہے یہ عقل جس کے لیے ائمہ نے اتنی تاکید کی ہے؟ دھوکہ دہی، مکاری، عیاری کا نام عقل نہیں ہے۔ عقل وہ شے ہے جو اللہ کے قریب کرتی ہے، رسول سے قریب کرتی ہے، اور امام وقت سے قریب کرتی ہے۔ جو عقل امام سے قریب نہ کرے وہ عقل نہیں ہے۔ ایک حدیث کو امام جعفر صادق سے پیش کرنا چاہتا ہوں علیہ الصلوۃ والسلام۔ الملاحم والفتن میں ہے حضرات، کیونکہ میرا موضوع یہی ہے، شرک کا مجھے یہی دیا گیا ہے، بانیان مجالس میں موضوع یہی دیا، اور موضوع جب انسان ایک لے تو پھر کوشش کرنی چاہیے کہ جتنا ہو سکے اس کا حق ادا ہو، انسان اس موضوع پہ بولے۔ پیش کرنا چاہتا ہوں حدیث۔ چھٹے امام کیا فرماتے ہیں؟ کہا کہ دیکھو، چار چیزیں جیسی تلاش کرو گے ویسی نہیں ملیں گی، جیسا تم چاہو گے ویسی نہیں ملیں گی۔ تو آئیڈیل ورلڈ میں مت رہنا، یہ مت کہنا کہ میرا تو یہ مقام ہے، میں اس حساب سے تلاش کرتا رہوں گا، پھر کبھی بھی چیزیں حاصل نہیں کر پاؤ گے۔ اس لیے محروم مت رہنا۔ کا پہلے تعامن بلا شبہتن فتبقا بلا تعامن، ایسا کھانا تلاش مت کرنا جس میں کوئی شبہ نہ ہو۔ اگر ایسا کھانا تلاش کرو گے تو پھر ہمیشہ بغیر کھانے کے رہ جاؤ گے۔ وعملا بلا ریا، یہ نہیں ہے کہ اب انسان لاپرواہی کرنے لگے، ہر چیز جو آئے کھا لے، نہیں۔ مفہوم قطعا دو ایکسٹریمز مت لیں، افراط و تفریط مت کریں، کھانے میں احتیاط کریں، حلال کھائیں، لیکن اتنا مت کریں کہ شکی بن جائیں، کچھ نہ استعمال کریں۔ دوسرے مقام پہ فرماتے ہیں کہ عملاً بلا ریا، ایسا عمل تلاش مت کرو جس میں کوئی ریاکاری نہ ہو۔ ریاکاری ہونی نہیں چاہیے، لیکن یہ مت کوشش کرو کہ نہیں، بالکل خالص ہو۔ فتبقى بلا عمل، تو پھر بے عمل رہ جاؤ گے۔ عمل کرنے کی کوشش کرتے رہو، خدا تمہارے عمل کو خالص بناتا چلا جائے گا۔ وعالماً یستعمل علمہ، اور ایسے عالم کو تلاش مت کرو جو ہم جیسا ہو، معصوم صرف ہم ہیں، کا ایسے عالم کو تلاش مت کرنا۔ فتبقى بلا عالم، پھر بغیر عالم کے رہ جاؤ گے۔ اور چوتھی چیز وصدیقا بلا عیب، ایسے دوست کو تلاش مت کرو جس میں کوئی عیب نہ ہو۔ جب تم میں عیب ہیں تو پھر دوست میں بھی عیب ہوگا۔ کہا کہ فتبقى بلا صدیق، پھر بغیر دوست کے رہ جاؤ گے۔ زندگی انسان کی کیسی گزرنی چاہیے کہ دوست بناتا چلا جائے، دشمنوں کو تلاش مت کرے، بلکہ ہر دشمن کے اندر بھی مثبت چیز کو تلاش کر کے اس دشمن کو بھی دوست بنانے کی کوشش کرے۔ حضرت یہ انسانیت، یہ اہل بیت کے تقاضے۔ عزیزانے کے نام توجہ ہے نا میرے ساتھ، سب لوگوں کے معیارات، میں نے کہا نا اہل بیت نے انسانیت کا معیار بہت بلند کر دیا ہے۔ معیار کتنا بلند، آئمہ نے معیارات بہت بلند کیے ہیں۔ آئیں ذرا میں ایک محبت کی مثال پیش کرنا چاہتا ہوں۔ امیر المومنین کے ایک بہت چاہنے والے عاشق تھے، جن کا نام تھا میسم تمار۔ میسم تمار، تمار جانتے ہیں، تمر فروش، کھجوریں بیچنے والا، پھل بیچتے تھے، خربوزے اور کھجور۔ اور یہ بھی نہیں کہ بہت بڑا کوئی گودام تھا، دکان تھی، ٹھیلا لگاتے تھے۔ کہاں پہ؟ مسجد کوفہ کے باہر۔ بہت غریب تھے۔ کوفے میں اکثر دیکھا گیا تھا کہ مولا سوال کر رہے تھے، تم نے میسم تمار کو تو نہیں دیکھا؟ میسم تمار کو دیکھا؟ سب کہتے تھے مولا وہ وہیں کوفے کی مسجد کے باہر کھجور بیچ رہا ہوگا۔ جب سب کو پتا تھا تو مولا کو نہیں پتا تھا؟ مولا کو ویسے بھی پتا تھا۔ یہ پوچھنا مولا اپنی محبت کا اظہار کر رہے تھے، مجھے کتنی محبت۔ جب کسی نے پوچھا نا مولا کیسے معلوم گو آپ کو کس سے کتنی محبت ہے، کہا کہ اپنے دل میں دیکھ لو، جتنی تمہیں مجھ سے محبت ہے اتنی ہی مجھے تم سے محبت ہے۔ بہت بڑا جملہ، یہ بہت بڑا جملہ ہے، کہ جتنی تم مجھ سے محبت کرتے ہو اتنی ہی میں تم سے کرتا ہوں، اگر زیادہ محبت نہ کرتا ہوں۔ مولا کا کیا کام ہے؟ کہ تربیت کر کے اس کو ترقی دیتے رہیں۔ جناب میسم تمار بہت سادہ تھے، غریب تھے، لیکن مولا نے ان کو وہ درجات، ان درجات پہ پہنچا دیا تھا کہ میسم تمار پھر میسم تمار بن گئے تھے۔ میں مثال ان کی زندگی سے پیش کرنا چاہتا ہوں، اگر سننا پسند کریں عزیزان گرام۔ واقعہ شاید آپ کو سنا ہوا، اللہم صلی علی محمد و آل محمد و عجل۔ کون ہے جناب میسم تمار؟ میں دیکھ رہا ہوں بہت بہت دور سے لوگ آتے ہیں، بہت بہت زحمتوں کے ساتھ بیٹھے ہوتے ہیں۔ कौन है जनाब, ऐसे में तुम्हारा आए जरा आपके सामने पेश करूं। अज़ीज़ाने गिरामी, एक सादा सा आदमी जमीन पे कपड़ा बिछा के बैठे हैं, अमीरुल मोमिनीन से कह रहे हैं कि या अली मुझे जरूरी काम से जाना है, जरा कुछ देर मेरी जगह पे खजूर बेचेंगे। देखिए मैं आपसे सवाल करूंगा, अगर हम में से किसी से कोई कह दे ऐसी बात तो शायद हम भी ना माने, और अगर मौलाए कायनात हो, हाकिम हो उस वक्त, खिलाफत थी मौला की, हुकूमत थी, कम अज कम जल्दी जाना और जल्दी आना, अदब भी साथ साथ सिखाते चले जा रहे हैं, कम अज कम तुम्हारी जगह पे बैठा हूं, जल्दी जाना और जल्दी आना। हजरत जनाब मैसे में तब मार गए, वापस आए, उतने में खजूरें खरीदने के लिए एक मुनाफिक आ गया, उसने कहा अली ने तो कभी खजूर बेचे नहीं है। उसके पास एक खोटा सिक्का था, उसने फौरन हाथ में लिया, सिर्फ नौजवानों की गरज से इस जुमले को पेश कर रहा हूं। उसने कहा या अली एक दिरहम में कितने खजूर आते हैं? मौला ने कहा अब तक तो कितने खजूर खरीदता रहा है? उसने उस जमाने का वजन बताया, कहा इतने। मौला ने कहा वहां सिक्का रख, खजूर ले ले। उसने छुपा के कपड़े के नीचे सिक्का रखा कि खोटा सिक्का कहीं मौला की निगाह ना पड़ जाए। हजरत हम ऐसे को अली मानते हैं जो बगैर देखे बता दे खोटा है या सही है। चार में से अचानक जहन के अंदर आ गए, उनको पेश करता चलूं कि शायर ने इस तरह से कहा है कि मैं जिक्र मुर्तजा से लज्जत इरफान लेता हूं। इरफान कहते हैं मारिफत के आखिरी दर्जे को। शायर कहता है कि मैं जिक्र मुर्तजा से लज्जत इरफान लेता हूं, दिलों की कैफियत भी एक पल में जान लेता हूं। दिले कैसे पहचान लेता हूं? दिले मोमिन मचलता है, मुनाफिक और जलता है। वो कहता है दिले मोमिन मचलता है, मुनाफिक और जलता है, अली के नाम से खोटा खरा पहचान लेता हूं। फरमाए जाने के रामे मोहम्मद मोहम्मद वाजिल फर्ज। तो अब वो ये सोच रहा था कि मैंने सिक्का छुपा के रखा है, अली को क्या मालूम कि खोटा सिक्का है। फौरन छुपा के उसने कपड़े के नीचे रखा, कही अली जितने खजूर ले जाना चाहता हूं ले जाऊं। मौला ने कहा ले जा। अपने आप में बहुत खुश होने लगा कि खोटा सिक्का कहां चलता, मैंने यहां चला लिया। उसने खजूर तोले, अपने थैले में डाले, चलने लगा, बहुत खुश हुआ कि मैंने धोखा दे दिया। अच्छा आप देखें, हर दौर में ऐसा होता है कि बाज़ोकात घरों के अंदर जो अजवाज होती हैं वो बहुत मोमिना होती हैं, खुद जो है वो मुनाफिक होता है। उस जमाने में बहुत ज्यादा था, उसकी जौजा बहुत बड़ी मोमिना थी, हमेशा मौला के फजाइल पढ़ा करती थी। तो अब पूरे रस्ते सोचता हुआ जा रहा था, आज जाके बीवी से कहूंगा और अली को मान, अली को धोखा दे के आया हूं। लेकिन वो भी बहुत ही दिल से मोमिना थी। मैं बता रहा हूं जो कि इंसान किस तरह से मोमिन बनता है। अब चला पूरे रस्ते सोचता हुआ जा रहा है कि जाके जौदा को बताऊंगा अपनी कि तू अली को मानती है, मैं धोखा दिया। इतने में जनाबे मैं तब तमार पहुंचेगा, या अली मेरे पीछे कोई सौदा भी किया? मौला ने कहा हां वहां सिक्का पड़ा है। जनाबे मैं समय तमार ने सिक्का निकाला, कहा या अली एक सौदा किया वो भी खोटे सिक्के का। कहा मैं समय तमार थोड़ी सी देर इंतजार करो, अभी तुम्हारे ईमान में इजाफा हो जाएगा। वहां पर वो अपने घर पहुंचा, अपनी जौजा से जाके कहा कि और मान अली को। उसका भी ईमान मुतसलसल होने वाला नहीं था, बहुत ही कट्टर किस्म की मोमिना थी, बहुत पुख्ता ईमान की थी। कहा क्यों, क्या किया तूने? कहा कि मेरा एक छोटा सिक्का था, वो कहीं चलने वाला नहीं था, मैं अली को देके बेहतरीन खजूर लेके आ गया हूं। एक मतलब उसकी जौजा ने कहा खा के देख। जैसे उसने कहा खा के देख, उसने कहा क्यों? कहा खा फिर पता चलेगा। जैसे ही खजूर निकाल के खाया, फौरन कह करने लगा, कहा मैं खोटा सिक्का तो कहीं और चला लेता, ये जहरीले खजूर क्या करूंगा। कहिए जहरीले खजूर क्या करूंगा, फौरन दौड़ा चलता हुआ गया, कहा मैं खजूर वापस कराऊं। आया, कही आली ये खजूर जहरीले हैं। मौला ने कहा तेरा सिक्का कौन सा खरा था? अब फौरन खजूर वापस डालने लगे, जैसे ही असली खजूरों में डालने लगे ना तो इनाम मैसे में तमाम ने रोक दिया, कहा रुक जा, ये जहरीले खजूर हैं, इनको अलग रख। ये खजूर साफ है। मौलाना ने कहा मैसम अभी नहीं समझे, मैसम है तम्मार, जब तक ये खजूर इसके पास है तब तक खराब है, जैसे वापस आएंगे फिर दोबारा सही हो जाएंगे। क्या मैसम जो मुझे धोखा देता है वो मुझे नहीं अपने आप को धोखा देता। सलामत रखिए सबको जो जानने वाले हैं, जो मानने वाले हैं। अजय जाने गिरामी ऐसे ऐसे मानने वाले थे। मैं ईमान की जो मिसाल पेश कर रहा हूं, जिस नौजवानों ने जिस तरह से जो जज्बा बना दिया मेरा, मैं जुमलों को पेश करूंगा। अमीर उल मोमिनीन ने मैसम में तम्मार से कहा, मैसम कितनी मोहब्बत करते हो मुझसे? कमौला बहुत मोहब्बत करता हूं। कितनी मोहब्बत करते हो? कमौला आपके लिए जान दे सकता हूं। कम मैसम फिर जान देने के लिए तैयार हो जाओ। तुम्हें इस दरख्त पे, दरख्त की तरफ इशारा किया, इस दरख्त पे सूली पे चढ़ाया जाएगा, हाथों में कील ठोक दिए जाएंगे, पांव को तुम्हारी उंगलियां काटी जाएंगी, जबान काट के खून बहता हुआ छोड़ दिया जाएगा। का मैसम अगर हज्जाज तुम्हें ऐसी सजा देना तो मैं इजाजत देता हूं। वो कहेगा कि अली की तौहीन करो, तुम बेशक तौहीन कर देना, मैं फिर भी शफात करूंगा, मैं फिर भी शफात करूंगा। का मौला कितनी मरतबा होगा ऐसा? का मौला सूली पे चढ़ाया जाऊंगा कितनी मरतबा होगा ऐसा? का मैसम एक मरतबा। का मौला अगर 70 मरतबा मुझे सूली पे चढ़ा के बदन को काट के आग लगा के हवा में उड़ा दिया जाए, कभी भी आपकी तौहीन नहीं करूंगा। ये ईमान है जो पुख्तगी हासिल करता है। अल्लाह की ईमान की ताकत है जो इंसान को मैसम तम्मार बनाती है, मालिक अश्तर बनाती है, सलमान फारसी अबू ज़र गफ़ारी बनाती है। इंसान इंसान से फिर सलमान बन जाता है। ये इंसान है जिसको अहले बैत अलैहिस्सलाम ने तरबियत किया। वक्त गुजरता रहा, उसी दरख्त के ऊपर एक मरतबा जनाब मैसम तम्मार को, मुअर्रखीन ने लिखा है, हज्जाज का दौर आया, जनाब मैसम तम्मार खुद जाके पानी डालते थे कि इस दरख्त पे मुझे सूली पे चढ़ाया जाएगा। वो दरख्त फिर भी खुश्क हो गया, लोगों ने तमस्खुर किया, मजाक उड़ाया, कहा दरख्त तो खुश्क हो गया। कहा नहीं, सच्चे मौला ने सच्चा वादा किया था। उसके नीचे बैठ के कुरान पढ़ा करते थे। हजरत शहादत के इतने आशिक थे जनाब मैसम तम्मार, बार बार वहीं पे आके आराम किया करते थे। कहा इस पे मुझे अमीर मोमिनीन की विलायत में दार पे चढ़ाया जाएगा। फिर इंसान इंसान नहीं रहता, ईमान के वो दराजात पार कर जाता है कि खुदावंद मुतआल फिर उस बंदे को अपना बंदा बना लेता है। वक्त आया, मुझे सब इशारा करना है, मैसम तम्मार को, जनाब मैसम तम्मार को हज्जाज ने हुक्म दिया कहा कि दार पे चढ़ा दो। और पूछा कि हज्जाज क्या कहा था तेरे मौला ने तुझे कि मैं कैसे तुझे कत्ल करूंगा? मैंने सुना कि अली अपने सारे चाहने वालों को बता दिया करते थे कि कैसे दार पे चढ़ाए जाएंगे। कहा मुझे बताया था कि तू सूली पे चढ़ाएगा, दार पे चढ़ाएगा, मेरी जबान काट देगा। कहा कि मैं अब तेरे माजल्ला, मैं तेरे मौला को झूठा साबित करूंगा, तेरी जबान नहीं काटूंगा। जब एक मरतबा सूली पे चढ़ाया ना, दार पे चढ़ा दिया, सब चले गए, तो हज्जाज ने कहा क्या बात है, वो दरख्त के सामने इतना हुजूम क्यों लगा हुआ है? कहा मैसम तम्मार ने कूफे वालों को दावत दी है, कहा कूफे वालों आखिरी मरतबा मेरी जबान से अली के फजाइल सुन लो। कहा सारा कूफा जमा हो गया, कहा जल्दी से जाके जबान काट दो इससे पहले कि और फजाइल सुनाए। जब जबान काटने लगे ना, तो फौरन जनाब मैसम तम्मार ने कहा हज्जाज से कह देना मेरा मौला नहीं, हज्जाज झूठा है। क्या ईमान ऐसे तरक्की करता हुआ किन मराहिल पे जाता है? बच्चों के रगों में ईमान दौड़ रहा हो, इतना पाको पाकीजा बना दें, विलायत अली दे दें कि कभी बुराई की तरफ ना जाए, कभी झूठ की तरफ ना जाए, कभी बुजदिली की तरफ ना जाए, हमेशा एहसास करे अपने अंदर उस विलायत का जो आयमन ने हमसे तकाजा किया। तवज्जो है मेरे साथ मजमे की? कितना मकाम है, ऐसे चाहने वाले आपको बहुत मिलेंगे। ये इंसान उसमें बेइंतहा सलाहियात हैं। उस दौर में भी ऐसे लोग मौजूद थे कि जो हर चीज की कुर्बानी देने के लिए तैयार थे, और इस दौर में भी लोग मौजूद हैं जो हर तरह की कुर्बानी देने के लिए तैयार है। आज अपने इसी पाकिस्तान के हालात देख लीजिए, कितने थ्रेट्स आ रहे हैं, क्या कुछ नहीं हो रहा, लेकिन कोई अज़ादारी को नहीं रोक सकता। अचानक ही ये रुबाई जहन में आ रही है कि अज़्म कीजिए रास्ता मिल जाएगा। नियत करना ना, अज़्म कहते हैं पुख्ता इरादे को। अज़्म कीजिए रास्ता मिल जाएगा और सिलसिले से सिलसिला मिल जाएगा। तवज्जो है मुझ में कि अज़्म कीजिए रास्ता मिल जाएगा, सिलसिले से सिलसिला मिल जाएगा, मुर्तज़ा से मुस्तफा तक आइए। मुस्तफा से नहीं, मुर्तज़ा से मुस्तफा तक आइए, दो कदम चलिए खुदा मिल जाएगा। जाने के रामी, हमारा ईमान का सिलसिला रुकना नहीं चाहिए। इंसान बना ही ईमान के लिए, इन तरक्की के सफर के लिए बना है, सच्चाई के सफर के लिए बना है, विलायत के सफर के लिए बना है। यह इंसान की विलायत का सफर जारी रहता है। तारीख ने बड़ी हस्तियां दी हैं, लेकिन आज तक आपको मिलते चले जाएंगे। मैं करबला में मेरे एक दोस्त से, वो अपने घर लेके गए, क्या मैं अपनी वालदा से मिलाना चाहता हूं, बहुत पहले की बात है। उनके घर में अक्सर लोग शहीद थे, उसके वालिद शहीद थे, दो जवान भाई शहीद थे। जब मैं घर में गया, उनके वालदा ने बुरका लिया हुआ, उनकी पेशानी पे बहुत नूर था। मैंने कहा कि भाई इतनी जहमतें आपने उठाई, ज़ाहिरन दो बेटे शहीद दिए, शौहर शहीद हैं, आप लोग करबला से चले क्यों नहीं जाते, कहीं हिजरत कर जाते, मुसलसल आप लोग बर्दाश्त कर रहे हैं। तो उस मोमिना, उस बूढ़ी खातून ने मुझे एक जुमला कहा, मैं उस वक्त बहुत जवान था, मेरी पूरी जिंदगी के लिए एक दर्स था। कहा जब हमने करबला में रहने का फैसला कर लिया था तो हम हर इम्तिहान के लिए तैयार हो गए। मेरी पूरी जिंदगी उस एक जुमले से, मैं उस वक्त तालिबे इल्म भी नहीं था, आलिम दीन नहीं था, बिल्कुल इब्तिदाई मेरी जिंदगी के बहुत पहले का। कहा जब हमने करबला में रहने का फैसला किया था तो हमने हर इम्तिहान, हर आजमाइश को देने का फैसला कर लिया था। हम करबला में रहते हैं, जनाब ज़ैनब से बढ़ के कोई नहीं है। जब वो इतनी कुर्बानियां दे सकती हैं तो हम हर तरह की कुर्बानी दे सकते हैं। तो हज़रात, आज पाकिस्तान में कोई प्रेशर में ना आए, चाहे हुकूमतें, चाहे दहशतगर्द, चाहे कोई भी, जितना भी प्रेशर बिल्ड करें, रूट बदल लो, आज़ादारी को तब्दील कर दो, ये कर दो, वो कर दो। हज़रात, जब हज्जाज के दौर में आज़ादारी नहीं रुकी तो आज कैसे रुक सकती है? वो यजीद जो अपने दरबार में अज़ादारी नहीं रुकवा सका, जिसने पाबंदियां लगा रखी थी, जंजीरें पहना रखी थी, वो अज़ादारी नहीं रुकवा सका। जनाब ज़ैनब ने वहां पे मसाए पड़े, उसी यजीद का पूरा दरबार रो रहा था। जब उसके दरबार में मजलिस हो रही थी, जनाब ज़ैनब कुबरा बता रही थी कि मैं बागी के नहीं, नवासा रसूल की बहन हूं, मसाए पढ़ना शुरू किए, सारा दरबार रोने लगा। हजरात, सबसे बड़ी शिकस्त की अलामत क्या होती है? जब मुजरिम खुद ब खुद अपने जुर्म से दामन चुराने लगे, कहीं नहीं, ये जुर्म मैंने नहीं किया। कहा मैंने हुसैन को नहीं मारा, यजीद ने फौरन कहना शुरू किया। कहा मैंने हुसैन को नहीं मारा, उबैदुल्लाह इब्न ज़ियाद ने मारा है, शिमर ने मारा है, उमर साद ने मारा है। जब अपने ही जुर्म से एक मुजरिम दामन चुराने लगे, इसका मतलब है उसने इकबाल जुर्म कर लिया है, वो जुर्म को मानने लगा कि ये जुर्म था, कत्ले हुसैन जुर्म है। जब उसने खुद से कहा ना मैंने नहीं मारा, तो जनाब ज़ैनब ने कहा भैया गवाह है ना, मैंने इसी के दरबार में इससे मनवा लिया है कि आपका कत्ल जुर्म था। अज़ीज़ाने किराम, गौर किया आपने? अज़ीज़ाने किराम, अब सोचिए हम किन हस्तियों के मानने वाले हैं जिन्होंने ईमान के वो दरजात पेश किए हैं कि फिर खालिक क्यों ना कहे मुझे नाज है कि हुसैन मेरा है। ये ज़ैनब कुबरा कि जिस पे खुदा कहे आफरीन है ज़ैनब आपकी अजमतों पे। हज़रात, वक्त बहुत तेजी से गुजर जाता है, ये अशरे की अक्सर अयाम गुजर चुके हैं, 6 मुहर्रम हो गया। आज एक ऐसे यतीम के मसायब को पेश करना है जो जब 1.5 बरस के थे ना जनाब कासिम, तो उनके बाबा इमाम हसन मुश्तबा को जहर दे दिया गया था। जब जहर दिया गया ना इमाम हसन मुश्तबा को, आपने देखा बच्चे माँ बाप से खेलना पसंद करते हैं और अगर बाप हसन मुश्तबा जैसा हो, रिवायत के अल्फाज हैं, गैरों के बच्चे इमाम हसन मुश्तबा से खेलना पसंद करते थे, आते थे हाथों को चूमते थे, खेलते थे इमाम हसन मुश्तबा। इमाम कशिश रखता है, जाज़बियत रखता है, और इमाम हसन मुश्तबा को करीम अहले बैत कहा गया है। अहले बैत में सबसे सखी इमाम हसन मुश्तबा, बहुत खूबसूरत कि जब एक मरतबा बाहर निकलते थे तो पूरा मजमा रुक जाता था देखने के लिए, और अक्सर लोग देख के कहते थे ये इंसान है या आसमान से नाजिल हुआ है। इमाम हसन मुश्तबा बहुत पुरनूर थे। हर बाप को औलाद से मोहब्बत होती है, और अगर किसी बाप को यह पता हो कि मेरे इस बच्चे को किस तरह से शहीद किया जाएगा, उसे कैसी मोहब्बत होगी? अगर पता हो ना किसी बाप को कि मेरा बच्चा मरने वाला है, ये बूढ़ा नहीं होगा, ये जवानी में, बल्कि जवानी से पहले नौजवानी में 13.5 साल का होगा और बड़े बुरे तरीके से शहीद किया जाएगा, भूख और प्यास ही बड़ी सख्त है, और अगर यह बताया जाए कि ना जाने घोड़े दौड़ जाएंगे। पेश करूं आपके सामने मसाइब। आज़ीज़ाने गिरामी, आज मुझे एक मजलूम बाप के मजलूम बेटे के मसाइब पेश करने हैं। आज़ीज़ाने गिरामी, बहुत से लोग बर्दाश्त नहीं कर पाते, मैं भी मसाइब मैंने शुरू भी नहीं किए हैं, बहुत से लोग बर्दाश्त नहीं कर पाएंगे। आज अगर मैं पूरी शहादत पढ़ सका, क्योंकि आज से शबीह बरामद होगी ना, आज जब ज्यारत जब कीजिएगा ना तो किस किस को पुरसा देंगे? सबसे पहले इमाम हसन मुश्तबा को पुरसा दीजिए। पेश करूं अल्फाज, जब इमाम हसन मुश्तबा को जहर दिया गया था ना तो रिवायत के अल्फाज हैं आपका कलेजा निकल आया था, जहर दिया गया तश्त में पूरा कलेजा निकल आया, कह हुई उसमें पूरा कलेजा निकल आया। इतने करीम है, देखें इंसान, उसको दूसरों का दर्द महसूस होना चाहिए ना, हसन मुश्तबा जैसा कोई इंसान नहीं हो सकता। जब तश्त में आपका कलेजा निकल आया ना तो सबसे पहला क्या काम कहा? ये नहीं कहा कि मेरा कलेजा निकल आया, कहा भैया हुसैन ये तश्त छुपा दो, ये तश्त छुपा दो, मेरी बहनों की निगाह ना पड़ जाए। क्या कहीं ज़ैनब उम्मे कुलसूम ना देख लें कि भाई का कलेजा निकल आया। अब इतने में इमाम हसन मुश्तबा के बच्चे आने लगे सब के सब। जब बाप बिस्तर पे लेटा होता है ना, आपने देखा बच्चे फौरन खेलते हुए सीने पे चढ़ जाते हैं, बाप के गले लगते हैं, बार बार सीने पे लेटना पसंद करते हैं। छोटे बच्चों की आदत होती है बाप के सीने पर सोना पसंद करते हैं। मैंने खुद अपनी आंखों से रिवायत देखी है, अजीब गरीब रिवायत है, जब पढ़ता भी है इंसान तो रोना आता है कि एक 1.5 बरस का बच्चा, 1.5 साल का छोटा सा बच्चा खेलता हुआ आया, फौरन सीने पे चढ़ा, बाप के सीने से लिपट गया, तो जनाब उम्मे फरवा ने कहा बेटा उठ जाओ, बाबा को जहर दे दिया गया है, तुम्हारे बाप के सीने में बहुत तकलीफ है। छोटे बच्चों को समझाना बड़ा मुश्किल होता है। इमाम हसन मुश्तबा ने कहा फरवा जरा कुछ देर मेरे कासिम को मेरे सीने पर रहना, कुछ देर मेरे कासिम को मेरे सीने पर रहने दो, मुझे ठंडक महसूस हो रही है। जब जहर मिला ना तो कह रहे थे मौला बहुत जलन है मुझे सीने में, जहर दिया गया था पूरा कलेजा इमाम का जल गया था, इमाम ने कहा मुझे जलन महसूस हो रही है, जैसे जनाब कासिम आया था फरवा मुझे ठंडक महसूस हो रही है, बहुत जोर से प्यार करने लगे, पेशानी चूमने लगे, जुमला कहा, कहा उम्मे फरवा जब मेरा भाई हुसैन करबला जाएगा ना तो मेरे कासिम को जरूर भेज देना, कासिम मेरी तरफ से कुर्बानी पेश करेगा। इमाम हसन मुश्तबा ने क्या कहा, एक जुमला कहा रौज़तुश शहदा में, मुल्ला हबीबुल्लाह काशानी ने एक जुमला लिखा, जब मैं पढ़ रहा था ना तो कहा कि मैंने एक तावीज बांध दिया, ऐ उम्मे फरवा जब मेरे कासिम पे सबसे बड़ा मसायब आए ना और रोने लगे, सवाल करे, बहुत परेशान हो, तो कहना बेटा कासिम तुम्हारे बाबा ने तावीज लिखा है, तावीज खोल लो तुम्हें हल मिल जाएगा। अज़ीज़ाने गिरामी, ये जुमला कहा, इमाम हसन मुश्तबा की शहादत हो गई। मुझे इमाम हसन मुश्तबा के मसाइब को पेश नहीं करना, वक्त नहीं, मैं बहुत तेज से आगे बढ़ा, लेकिन जुमला यहां कह के आगे बढ़ूंगा। जनाब ज़ैनब कुबरा कहती हैं कि मैंने दोनों भाइयों के लाशें देखे, हसन का भी हुसैन का भी, दोनों में एक फर्क था, کیا بی بی کیا فرق تھا؟ بی بی فرماتی ہیں میرے بھائی حسن کے لاشے میں تیر لگے ہوئے تھے، حسن کے لاشے میں تیر تھے اور حسین کا لاشا تیروں پہ بلان تھا. اجرکم اللہ اجرکم اللہ. عزیزان گرامی آج ذرا ایک مرتبہ جنت البقیع کا رخ کر کے کہیے گا، ایک ٹوٹی ہوئی قبر سے کہیے گا، اے حسن مشتبہ آپ کی ٹوٹی ہوئی قبر کا بڑا صدمہ ہے، اے حسن مشتبہ آپ کے بیٹے قاسم کے لاشے کے پامال ہونے کا بڑا صدمہ. اجلکم اللہ پیش کروں آپ کے سامنے. عزیزان گرامی جملے کو سنیں گے، میں پیش کرنا چاہتا ہوں. شب عاشور گزرتی گئی، میں نے کل جملے پیش کیے تھے، جب صبح نمودار ہوئی نا تو ایک ایک کر کے سب اجازت لیتے رہے، شہادت کے لیے جاتے رہے. بیوہ ماؤں کو اپنے یتیم بچوں کی تکلیف زیادہ محسوس ہوتی ہے. جناب ام فروہ خیمے میں بیٹھی ہوئی تھی، اچانک جناب زینب سے کہا کہ بی بی یہ جو کسی کے رونے کی آواز آ رہی ہے نا کسی بچے کے، مجھے محسوس ہوتا ہے یہ میرا یتیم قاسم ہے. جناب ام فروہ کا دل تڑپنے لگا کہ یہ میرا یتیم بچہ قاسم رو رہا ہے. یتیموں کو باپ بہت یاد آتے ہیں. جناب ام فروہ اٹھی، خیمے کا پردہ ہٹا کے دیکھا، حضرت اگر میری طرف دیکھ سکیں، مورخین کے میں نے الفاظ یہ پڑھے ہیں، مقاتل میں جملے یہ ہیں کہ آپ نے دیکھا پیشانی گھٹنوں میں رکھ کے کیسے بچے روتے ہیں، کہ جناب قاسم نے گھٹنے پکڑے ہوئے تھے، اپنی پیشانی گھٹنوں میں دی ہوئی تھی اور بار بار بلند آواز سے رو رہے تھے، اپنے بابا کو یاد کرتے تھے، کہا بابا آپ نہیں ہیں چچا مجھے اجازت نہیں دیتے، بابا میں جانا چاہتا ہوں. ایک مرتبہ جناب ام فروہ نے کہا کہ بیٹا قاسم تمہارے بابا نے کہا تھا کہ ام فروہ جب قاسم بہت پریشان ہو نا تو اسے کہنا اپنے بازو پہ سے تعویذ کھول لے. تعویذ کھولا، اس میں کیا لکھا تھا؟ اب جملوں کو سنیے گا. امام حسن مشتبہ نے جناب قاسم کو خط لکھا تھا، کیا لکھا تھا؟ کہ یا بنیا قاسم، اے میرے جگر کے ٹکڑے قاسم، اذا وجدت عمك الحسین غریبا مظلوما وحیدا اتشانا، اے میرے لخت جگر قاسم، اے میرے جگر کے ٹکڑے قاسم، جب تم اپنے چچا حسین کو تنے تنہا پاؤ، غریب و مظلوم پاؤ، بھوکا پیاسا پاؤ، تو قاسم اپنی جان قربان کرنے میں دریغ نہ کرنا. جناب قاسم نے فوراً آنسو صاف کیے، خط ہاتھ میں لیا. حمید ابن مسلم کہتا ہے میں نے دیکھا بچے کا چہرہ چاند کی طرح چمک رہا تھا، آنسو صاف کر کے کہا چچا جان ابھی بھی اجازت نہ دیجیے گا، دیکھے میرے بابا نے کیا لکھا ہے. امام حسین نے کہا کیا لکھا ہے میرے بھیا نے؟ خط ہاتھ میں لیا. میں نے مقاتل کے اکثر کتابوں میں دیکھا ہے، روضۃ الشہداء میں لکھا ہے، ریاض القدس میں لکھا ہے. امام حسین نے خط پڑھا امام حسن کا، خط پڑھنے کے بعد بلند آواز سے رونے لگے، جناب قاسم کو سینے سے لگایا کہ اس غربت کے عالم میں میرے بھائی حسن نے مجھے یاد رکھا. کہا مجھے مظلومیت کے عالم میں جب میں غریب ہوں مظلوم ہوں کوئی میرا ساتھ دینے والا نہیں، میرے مظلوم بھائی نے مجھے یاد رکھا. غشیہ علیہ ہوا کہ دونوں جناب قاسم اور امام حسین ایک دوسرے کے گلے میں باہر ڈال کے کھڑے ہو گئے. کہ اتنا بلند آواز سے روئے، چھ مقامات پہ روئے نا امام حسین بلند آواز سے، کہ اتنا بلند آواز سے روئے کہ دونوں زمین پہ گر گئے. پھر امام حسین نے، جناب قاسم 13.5 برس کے تھے، آپ نے دیکھا بڑوں کے لیے زرہ بنائی جاتی ہے، جناب قاسم کو زرہ پوری نہیں آ رہی تھی تو بغیر زرہ کے خود سے گود میں لے کے سوار کرایا. بس بھئی زرہ کیوں پہنائی جاتی ہے؟ کہ اگر کوئی تلوار لگے نا تو زرہ پہ لگے سینے تک نہ جائے، اگر کوئی تیر لگے نا تو پسلیوں تک نہ جائے. میں جملوں کو کہہ گیا، کیسے پیش کروں آپ کے سامنے؟ اگر کوئی گرے نا اور کوئی سینے پہ پاؤں رکھے تو زرہ پہ پاؤں آ جائے سینے تک نہ جائے، اور اگر کسی نے زرہ نہ پہنی ہوئی ہو، کسی نے زرہ نہ پہنی ہو. ایک مرتبہ جناب قاسم سوار ہوئے، گھوڑے کو ہیل لگائی، تلوار نکالی، جنگ کرتے رہے. ایک پہلوان تھا، ازرق نامی پہلوان تھا، اس نے کہا میں اس بچے کے مقابلے میں جا رہا ہوں. عمر سعد نے کہا ये बच्चा है 13.5 बरस का, चमकता हुआ चेहरा का नहीं, मैं करीब सवार करना चाहता हूं। जब सामने से जंग हो रही थी ना, वो कमीगाह की तरह से छुप के पीछे से आया, उसने अपनी तलवार उठाई। मैंने मक्तल के अंदर जो अल्फाज देखे ना, जब मैं पढ़ रहा था मेरे रोंगटे खड़े हो रहे थे। खुदा एक पल अजीब गरीब आलम है, जरा एक मरतबा आंखें बंद करके करबला के मैदान में जाइएगा। एक 13.5 बरस का जवान हो, हसन मुश्तबा की छवि हो, अपने घोड़े पे सवार हो, कोई पुश से आके छुप के सर में एक मरतबा वार किया। जैसे सर में वार लगा, जनाब कासिम ने दोनों हाथ सर पर रखे, आवाज दी, या अम्मा चचा जान मेरी मदद को आइए। इमाम हुसैन ने फौरन घोड़े को ओढ़ लगाए, सारा मजमा दौड़ने लगा, जनाब कासिम एक मरतबा पुश्ते जलजला से गिरे, मैं आगे नहीं पेश कर सकता। एक मरतबा मशरिक के घोड़े मगरिब दौड़े, मगरिब के घोड़े मशरिक दौड़े, इमाम हुसैन पहुंचे, उस आदमी को हजरत को तलवार से कत्ल किया, बड़े लोगों को कत्ल किया। एक मरतबा जमीन पे बैठे, आवाज दिखा से तूने पुकारा मैं आया, लेकिन बेटा तेरा लाशा पामाल हो गया। अजरकम अल्लाह, बस भाई इससे पहले कि ज्यारत बरामद हो, दो जुमले सुन लीजिएगा। मैंने सारा मुसाब पढ़ दिया, आप भी मुसाब हो गए, आंखों में आंसू आ गए आपके। बस भी बीबी आपको कबूल फरमाएं, इमाम हसन मुश्तबा कबूल फरमाएं, जनाबे फातिमा तो जहरा आपके आंसुओं कबूल फरमाएं। बस भी रिवायत के अल्फाज ये हैं कि अब कैसे लाशें तो उठाते थे ना इमाम हुसैन, हाथों पर लाशें उठाते थे, और अगर किसी का लाशा पामाल हो गया हो, जिसके लाशें पे घोड़े दौड़ गए हों, क्या किया इमाम हुसैन ने? अपनी अबा को जमीन पे बिछाया, एक एक करके लाशें के टुकड़ों को जमा किया। जब चलने लगे ना, तो जनाबे फरमा दरवाजे पे खड़ी थी, खेमे के पर्दे पे खड़ी थी, कहा है बीबी जैनब मैं हुसैन को देख रही हूं, कांधे पे कबा ले रखी है, बीबी मेरा तो 13 बरस का जवान है, एक मरतबा कहां का के कासिम का लाशा पामाल हो गया। मातमे हुसैन,
मेहंदी की शबाई